اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ کتاب ہے قلندر شعور، صفحہ نمبر 124، عنوان ہے ٹاپک کا مذہب۔ یہ لفظ مذہب پہ کبھی آپ غور کریں کہ اس لفظ مذہب کا کیا مطلب ہے۔ لفظ مذہب ذہب سے ہے۔ اب حیران کن بات ہے، ذہب کہتے ہیں کسی چیز سے دور ہٹنا، اذہب الی فرعون، فرعون کی طرف ہٹو۔ یعنی کہ اللہ رب کریم جب حضرت موسیٰ سے قرآن میں فرما رہے ہیں تو وہاں وتذہبون، کدھر مڑے جا رہے ہو، کدھر ہٹ رہے ہو۔ تو مذہب اصل میں آپ کو شیطنت سے ہٹانے کا ایک نظام ہے کہ اس سے ہٹو۔ مذہب شیطنت سے ہٹانے کا ایک نظام ہے۔ اب یہ اس میں فرمایا کہ مذہب ہمیں یقین کے اس پیٹرن میں داخل کر دیتا ہے، یہ ہے مذہب کی اصل، کہ یقین کا ایک پیٹرن بن جائے ہمارے اندر، جہاں شک و شبہات اور وسوسے ختم ہو جاتے ہیں۔ اب اس تعریف کو پڑھتے ہوئے ہمارے سامنے جو مذہب کی موجودہ شکل ہے، جس میں ہر بندہ شکوک و شبہات اور وسواس کا شکار ہے، آپ خود غور کر لیجئے کہ اس میں ہمیں اس کا تجزیہ کرنے کی کتنی زیادہ ضرورت ہے۔ مذہب ہمیں یقین کے اس پیٹرن میں داخل کر دیتا ہے جہاں شک و شبہات اور وسواس ختم ہو جاتے ہیں، انسان اپنی باطنی نگاہ سے غیب کی دنیا اور غیب کی دنیا میں موجود چلتے پھرتے فرشتوں کو دیکھ لیتا ہے۔ غیب کی دنیا کے مشاہدات سے بندے کا اپنے رب کے ساتھ ایک ایسا تعلق قائم ہو جاتا ہے کہ وہ خالق کی صفات کو اپنے اوپر محیط دیکھتا ہے۔ کیا؟ کہ خالق کی، یعنی اس کی منزل کیا ہے؟ کہ وہ خالق کی صفات کو اپنے اوپر محیط دیکھتا ہے، یعنی اس کو احساس ہوتا ہے کہ میرے اوپر خالق کی صفات مسلط ہیں، مجھے ان سے کام لینا آنا چاہیے۔ روحانی نقطہ نظر سے اگر کسی بندے کے اندر باطنی نگاہ متحرک نہیں ہوتی تو ایمان کے دائرے میں وہ داخل نہیں ہوتا۔ روحانیت کی صرف بنیادی شرط یہ ہے کہ آپ اپنی باطنی نگاہ سے کام لینا سیکھ لیں، باقی سب باتیں کیا کہیں گے اس کے فالتو ہیں۔ باقی بنیادی بات صرف ایک ہی ہے کہ آپ باطنی نگاہ متحرک کر لیں، اور اس باطنی نگاہ کو متحرک کرنے کے لیے یہاں تک کہہ دیا کہ اگر باطنی نگاہ متحرک نہیں ہے تو آپ ایمان کے دائرے میں داخل نہیں ہوئے۔ آپ یاد کریں، قرآن حکیم میں صاف کہا ہے کہ ٹھیک ہے تم اسلام تو لے آئے لیکن ابھی تم ایمان میں داخل نہیں ہوئے۔ روحانی نقطہ نظر سے حضور مرشد کریم کا ارشاد ہے کہ روحانی نقطہ نظر سے اگر کسی بندے کے اندر باطنی نگاہ متحرک نہیں ہوتی تو ایمان کے دائرے میں وہ داخل نہیں ہوتا۔ جب کوئی بندہ ایمان کے دائرے میں داخل ہو جاتا ہے تو اس کی طرز فکر میں سے تخریب اور شیطنت نکل جاتی ہے۔ میں نے اوپننگ جملہ کیا عرض کیا کہ مذہب کیا ہے؟ کہ یہ شیطنت سے ہٹانے کا نظام ہے۔ تو جب تک یہ نظام آپ کے طرز فکر کا حصہ نہیں بنتا اور آپ تخریب اور شیطنت سے دور نہیں ہٹ جاتے، آپ ظاہر ہے کہ باطنی نگاہ کو کام میں نہیں لا سکتے، اس سے کام نہیں لے سکتے، اس کو استعمال نہیں کر سکتے۔ جب تک آپ تخریب اور شیطنت سے نہیں ہٹیں گے. فرما رہے ہیں کہ اگر بندے کے اوپر یقین, یعنی بریکٹ میں لکھا ہے غیب کی دنیا منکشف نہیں ہے, تو ایسا بندہ ہر وقت تخریب اور شیطنت کے جال میں گرفتار رہتا ہے. یعنی شیطنت اور تخریب سے بچنے کے لیے ضروری ہے کہ آپ کے اوپر یقین کی دنیا منکشف ہو جائے, آپ کے اوپر غیب کی دنیا واضح ہو جائے. حضور فرماتے ہیں کہ یہی وجہ ہے کہ آج کی ترقی یافتہ دنیا میں بے شمار ایجادات اور لامتناہی آرام و آسائش کے باوجود ہر شخص بے سکون اور پریشان اور عدم تحفظ کا شکار ہے. انسیکیورٹی, پریشانی, ورڈ, ہر وقت بے سکون, ریسٹ لیس, یعنی کہ بے قراری چھائی ہوئی ہے, پریشانیاں ہیں. اب پریشان ہونے کا لغوی مطلب ہے بکھرا ہوا, یعنی ذہن بکھرے ہوئے ہیں. عدم تحفظ یعنی انسیکیورٹی فیل ہوتی ہے. یہ سارے وجوہات کیا ہیں کہ ہم نے شیطنت سے, تخریب سے بچاؤ کا کوئی قدم نہیں اٹھایا. لہذا ہمارے اوپر یقین کی دنیا, غیب کی دنیا واضح نہیں ہے. جب تک ہم شیطنت سے دور نہیں ہٹیں گے یقین کی دنیا ہمارے اوپر واضح نہیں ہو سکتی. مذہب کا بنیادی جو پیٹرن ہے, جو بنیاد ہے, وہ یہ ہے کہ کسی طرح آپ تخریب اور شیطنت سے بچ سکیں. سائنس چونکہ میٹر یعنی مادے پر یقین رکھتی ہے, اور میٹر عارضی اور فکشن ہے, عارضی بھی ہے اور فکشن ہے, یہ حقیقت نہیں ہے. مادہ حقیقت نہیں ہے. اب یہاں پہ آپ کے ذہن میں سوال آتا ہے, جب ایک میں مادی چیز کو چھو کے دیکھ رہا ہوں تو وہ فکشن کیسے ہوئی؟ اصل بات یہ ہے کہ یہ مادہ جس کو آپ چھو کے دیکھ رہے ہیں, اس کے پیچھے جو حقیقت ہے اس تک رسائی نہیں ہے ہماری. اس لیے حقیقت پہ رسائی نہ ہونے کا مطلب ہے کہ یہ چیزیں سب فکشن ہیں. اس لیے سائنس کی ہر ترقی, ہر ایجاد اور آرام و آسائش کے تمام وسائل عارضی اور فنا ہو جانے والے ہیں. کیا کہ چونکہ آپ دیکھ لیں ذرا سا وسیع النظری سے, وسیع القلبی سے اگر آپ ذرا سا جائزہ لیں تو ہر ایجاد اور آرام اور آسائش کے جتنے بھی وسائل ہیں یہ عارضی ہیں اور فنا ہو جانے والے ہیں. جس شے کی بنیاد ہی ٹوٹ پھوٹ اور فنا ہو, اس سے حقیقی مسرت حاصل نہیں ہو سکتی. یہ دیکھیں کیا قانون ہے. آپ کی خوشی جس چیز پہ بیس کرتی ہے, اگر وہ حقیقی ہے تو آپ کی خوشی بھی حقیقی ہوگی. اگر آپ کی خوشی جس چیز پہ بیس کرتی ہے وہ ناپائیدار ہے, تو آپ کی خوشی پائیدار کیسے ہو سکتی ہے؟ مذہب اور لا مذہب میں یہ بنیادی فرق ہے کہ لا مذہبیت انسان کے اندر شکوک و شبہات, وسوسے اور غیر یقینی احساسات کو جنم دیتی ہے. اگر آپ کے اندر شکوک ہیں, شبہات ہیں, وسواس ہیں اور غیر یقینی کے احساسات ہیں, تو آپ خود اندازہ کر لیجئے کہ کیا آپ مذہب میں ہیں یا لا مذہب میں ہیں. جبکہ مذہب تمام احساسات, خیالات, تصورات اور زندگی کے اعمال و حرکات کو ایک قائم بذات اور مستقل ہستی سے وابستہ کر دیتا ہے. देखिए ना, मजहब क्या कहता है कि अल्लाह को मानो, अल्लाह की मानो। जब तक हम अल्लाह को मानकर अल्लाह की नहीं मानते, क्या होता है? हमारे अंदर गैर यकीनी, बेयकीनी, वसवास, शकूक व शुभात और अदम तहफ्फुज होता है। लेकिन जब हम अल्लाह को मानकर अल्लाह की मानने लग जाते हैं तो हमारे अंदर से ये चीजें खत्म हो जाती हैं और हमारे तमाम एहसासात, ख्यालात, तसव्वुरात और उसके नतीजे में होने वाले जिंदगी के तमाम आमाल और हरकात एक कायम बिज़ात और मुस्तकिल हस्ती से वाबस्ता हो जाते हैं। कायम बिज़ात, वो जो खुद अपनी जात की वजह से कायम है। देखे ना, अल्लाह रब्बे करीम एक जात मुतलक है, एक ऐसी जात जिसने कुछ सिफात को अपना कर उसका डिस्प्ले किया। किसका? सिफात का डिस्प्ले किया। अल्लाह ने आदम को ये शर्फ अता किया कि उसके अंदर अपनी जात की तजल्ली का एक नुक्ता रख लिया, जो उन तमाम सिफात से, जो अल्लाह की सिफात हैं, जिसका अक्स आदम को अता किया गया, उनसे वो बहरा मंद हो सके। ये है मजहब का पूरा लेआउट। लेकिन हमने इसको कितना समझा और इस पे कितना कारबंद हुए? हम क्यों कारबंद नहीं हुए? मैं अक्सर एक जुमला अर्ज किया करता हूं कि ये सारा निजाम चूंकि रिचुअलाइज हो गया, असल बात को, असल फलसफे को समझे बगैर हम जब किसी अमल को करते हैं, किसी का मतलब अमल पैरा होते हैं किसी बात पर, तो जाहिर है कि उसके वो नताइज नहीं निकलते जो समझ कर किए जाने से निकलते हैं। इसके बाद अगला टॉपिक है सियासी नजरिया। साइंस दान जिस मादी नजरिए की तशहीर करते हैं वो ये है कि जब तक किसी चीज का अमली मुजाहरा, डिमॉन्स्ट्रेशन ना हो, यानी डिस्प्ले पे ना आए, वो खुद को डिस्प्ले ना कर सके, तो उसे तस्लीम नहीं किया जा सकता। साइंसदान बहुत कुछ जानने के बावजूद ये भूल जाते हैं कि वो मादी हॉल में बंद होकर खुद अपने नजरिए की नफी कर रहे हैं। अब देखें ना, साइंस एक तरफ कह रही है कि अगर किसी चीज का अमली मुजाहरा ना हो, अमली मुजाहरा यानी वो डिमॉन्स्ट्रेशन ना हो, डिस्प्ले पे ना आए, उसे मादी हवास से देखा ना जा सके, तो हम उसको तस्लीम नहीं करेंगे, इसीलिए वो अल्लाह से इनकारी है। अब हजूर मुर्शिद करीम फरमा रहे हैं कि वो मादी हॉल में बंद होकर खुद अपने नजरिए की नफी कर रहे हैं। वो कैसे? वो ये भी कहते हैं कि ऐसा गैब जो आंख से नजर ना आए कोई हकीकत नहीं रखता। कहते हैं ना कि वो गैब जो आंख से नजर ना आए वो कोई हकीकत नहीं रखता, जबकि उनकी सारी तरक्की का दारोमदार नजर ना आने वाली रोशनी पर है। ये नजर ना आने वाली रोशनी से क्या मुराद है? ये जो लहरों का निजाम है, ये लहरों का सारा निजाम दर हकीकत क्या है जिस पे आपकी साइंस बेस करती है? ये जो मैं बात कर रहा हूं एक कमरे में बंद होकर और उसकी आवाज लाहौर से लेकर कराची तक आपकी समातों में आ रही है, तो ये सारा निजाम नजर ना आने वाली रोशनी पर ही तो है। वो इसको मानते हैं, इलेक्ट्रॉन को मानते हैं, नहीं मानते तो उस जात को नहीं मानते जो इन सारी चीजों का खालिक है। बानी कलंदर शऊर, अब्दाल हक, हसन उखरा, मोहम्मद अजीम बरखिया, कलंदर बाबौलिया रहमतुल्लाह अलैह फरमाते हैं, रूहानी इकदार से मुतालिक जितने अलूम भी अभी तक जेरे बहस आए हैं, ان سب علوم میں کائنات جو مظاہر میں اہمیت رکھتی ہے وہ بعد کی چیز ہے، پہلے مخفی اور غیب کو زیر غور لایا جاتا ہے. غور کریں، روحانی علوم میں مظاہر کو بعد میں دیکھا جاتا ہے، پہلے مظہر کی حقیقت یعنی جو مخفی اور غیب ہے اس کو زیر بحث لایا جاتا ہے، اس کو سمجھا جاتا ہے. مخفی اور غیب ہی کو سمجھنے کی کوشش کی جاتی ہے. اگر مخفی اور غیب سمجھنے میں آسانی ہو جائے تو مظاہر کس طرح بنتے ہیں، مظاہر کے بننے اور تخلیق ہونے کے قوانین کیا ہیں، یہ ساری باتیں آہستہ آہستہ ذہن میں آنے لگتی ہیں. یعنی یہ نہیں ہے کہ اگر آپ نے مخفی اور غیب کو مان لیا تو فوراً ہی ساری بات سمجھ آ جائے گی، نہیں، رفتہ رفتہ آہستہ آہستہ جوں جوں آپ کا انہماک مخفی اور غیب میں ہوگا تو آپ کو مظاہر کی حقیقت سمجھ آتی چلی جائے گی، وہ کیسے بنتے ہیں، کیسے تخلیق ہوتے ہیں، ان کے قوانین کیا ہیں، تو پھر یہ ساری باتیں رفتہ رفتہ ذہن میں آنے لگتی ہیں اور فکر اس کو اسی طرح محسوس کرتی ہے جس طرح بہت سی باتیں جو انسان کے تجربے میں نوعمری سے ہوش کے زمانے تک آتی رہتی ہیں ان میں خاص طرح کا ارتباط رہتا ہے. غور کریں، یعنی فکر ان کو اسی طرح محسوس کرتی ہے انسان کے تجربے میں نوعمری سے ہوش. دیکھیں یہ جو لفظ ہے نوعمری سے ہوش کے زمانے میں آتی رہتی ہیں، یعنی بچے کو جب وہ پیدا ہوا اس کے بعد جب تک اس کو ہوش نہیں آتا، وہ باشعور نہیں ہو جاتا، اس وقت تک جو کچھ اس کے تجربے میں آتا ہے اس کا اس کو پوری طرح علم نہیں ہوتا، لیکن اس کا ارتباط انہی چیزوں سے رہتا ہے. تو یہ تمام فکر جو ہے بالکل بچے کی طرح، ایک چھوٹے بچے کے ذہن کی طرح ان چیزوں کی طرف تجسس بھی کرتی ہے اور ان کو جاننے میں کامیاب بھی ہو جاتی ہے. ان تمام چیزوں کو جو غیب سے متعلق ہیں اللہ تعالیٰ نے قرآن پاک میں بہت سے نام دیے اور انبیاء کرام نے ان ناموں کا تذکرہ کر کے ان کے اوصاف کو عوام کے سامنے پیش کیا ہے. یعنی وہ تمام چیزیں جو غیب سے تعلق رکھتی ہیں ان کو قرآن پاک میں اللہ نے اور ان کے فرستادہ انبیاء کرام نے بہت سے ناموں سے یاد کیا ہے اور ان کے اوصاف کو عوام کے سامنے پیش کیا ہے. قرآن سے پہلے کی کتابیں بھی ان چیزوں پر روشنی ڈالتی ہیں، لیکن ان کتابوں میں جستہ تذکرے ہیں، اشارے ہیں، کیونکہ اس وقت شعور ابھی اتنا ڈیولپ نہیں ہوا تھا کہ وہ ان باتوں کو پوری طرح جان سکتا، تو ان کے تذکرے کر کے اشارے کیے گئے. زیادہ تفصیلات قرآن پاک میں ملتی ہیں. قرآن پاک کی تفصیلات پر جب غور کیا جاتا ہے تو یہ اندازہ ہوتا ہے کہ غیب مظاہر سے زیادہ اہمیت رکھتا ہے. سامنے کی بات ہے کہ مظاہر جس بنیاد پہ قائم ہیں ظاہر ہے کہ اس کی اہمیت زیادہ ہے. غیب چونکہ ڈسپلے ہے مظاہر کا یا اظہار ہے، اس غیب کے اظہار کو مظہر کہتے ہیں، تو مظہر کی بنیاد غیب ہے. اس لیے غیب سے آشنا ہونے کے لیے آپ کو کیا چاہیے؟ باطنی نگاہ. تو یہ کلندر شعور ہمارے سامنے لاجیکل ریزننگ کے ساتھ ہمیں متوجہ کر رہا ہے کہ اپنے باطن کی دنیا میں اترنا سیکھیں اور ہم اس طرف متوجہ رہیں کہ ہم نے تخریب اور شیطنت سے بچتے ہوئے، ہر ممکن کاوش کر کے اس سے بچتے ہوئے مظاہر کی اصل کو سمجھنا ہے. غیب کو سمجھنا بہت ضروری ہے. مذہب یا دین جس چیز کو کہتے ہیں वो गैब ही के बेस पर मुनहसर है। दोबारा सुन लीजिए, मजहब या दीन जिसको कहते हैं वो गैब ही की बेस पर मुनहसर है। मजाहिर का तज़करा मजहब में जरूर आता है लेकिन ये सानवियत रखता है, इसको किसी दौर में अव्वलियत हासिल नहीं थी। मादी दुनिया से मादी दुनिया उसे कितनी ही अव्वलियत दे लेकिन आहिस्ता आहिस्ता वो भी इसी तर्ज पर सोचने लगी है। मसलन मौजूदा दौर के साइंसदान भी गैब को अव्वलियत देने पर मजबूर हो गए हैं, वो किसी चीज को फर्ज करते हैं। गौर करें, पहले वो किसी चीज को फर्ज करते हैं इसीलिए हर चीज मफरूजा कहलाती है, फिर फर्ज करने के बाद फिर नताइज अखज़ करने की कोशिश में लग जाते हैं, और जब वो नताइज अखज़ करते हैं तो वो उन तमाम चीजों को हकीकी लाजमी और यकीनी करार देते हैं जैसा कि 20वीं सदी में इलेक्ट्रॉन का किरदार जेरे बहस है। देखे ना, पहले वो नहीं मानते थे गैब को, फिर जब उन्होंने गैब को मानना शुरू किया तो इलेक्ट्रॉन का किरदार जेरे बहस आ गया, और फिर इलेक्ट्रॉन के बारे में साइंसदानों की एक ही राय है कि वो बयक वक्त एज ए पार्टिकल और एज ए वेव बिहेव करता है, यानी कि वो बयक वक्त उसे लहर भी मान रहे हैं और एक जर्रा भी मान रहे हैं। अब ये कैसी बात है, जो चीज दिख ही नहीं रही उसके बारे में ये राय कायम करके उसको यकीनी हकीकी और लाजमी करार दे रहे हैं। ये बात गौर तलब है कि जो चीज महज मफरूजा है वो बयक वक्त दो तर्ज पर अमल करे और उसके अमल को यकीनी तस्लीम भी किया जाए। वो साथ ही ये भी कहते हैं कि इलेक्ट्रॉन को ना आज तक देखा गया है और ना आइंदा इसको देखने की उम्मीद है, लेकिन साथ ही वो इलेक्ट्रॉन को इतनी ठोस हकीकत तस्लीम करते हैं जितनी ठोस कोई हकीकत अब तक नौ इंसानी के जहन में आ सकी है या नौ इंसानी जिस हकीकत से अब तक रूशनास हो सकी है। साइंसदान इसकी क्या दलील देते हैं कि क्यों ये नहीं देखा जा सकता? आपको सुन के हैरत होगी कि ये साइंसदानों का इरशाद है कि मरकजा यानी एटम के मरकजे में जो इलेक्ट्रॉन और न्यूट्रॉन हैं उनका साइज इस इलेक्ट्रॉन की निस्बत हजारों गुना बड़ा होता है, और इलेक्ट्रॉन को क्यों नहीं देखा जा सकता, क्योंकि फोटोन रोशनी का वो जर्रा जो चीजों से टकरा कर वापस पलटता है, जब इलेक्ट्रॉन से टकराता है तो वो चूंकि 1870 शायद मुझे हिंसा एग्जैक्ट याद नहीं तकरीबन 1800 गुना बड़ा है। कौन? फोटोन। अब एक चीज जो अपने से 1800 गुना बड़े जर्रे से टकराएगी तो क्या होगा, वो बड़ा जर्रा यानी फोटोन जब इलेक्ट्रॉन से टकराता है तो उसको डिस्प्लेस कर देता है, उससे टकरा कर वापस बाउंस नहीं करता, लिहाजा उसका अक्स बन ही नहीं सकता। ये खुद साइंसदानों ने तखमीने लगाकर बात बताई है कि और इस बुनियाद पे कहा है कि इलेक्ट्रॉन को ना आज तक देखा गया है और ना ही कोई आइंदा इसके देखे जाने की उम्मीद है, लेकिन उसको मानते हैं। और सॉरी, आपकी साइंटिफिक कैलकुलेशन केमिस्ट्री की सारी फार्मूले जो हैं वो इसी इलेक्ट्रॉन के लेने देने वैलेंसियों पे कायम है। हजूर फरमाते हैं कि अब जाहिर है कि सिर्फ मफरूजा उनके जहन में है, यानी ये एक मफरूजा है, और मफरूजे से चलकर वो इस नतीजे पर यानी ऐसी मंजिल तक पहुंच जाते हैं जिस मंजिल को अपने लिए इजादात और बहुत ज्यादा अहमियत की और कामयाबी की मंजिल भी करार देते हैं। इस अहम मंजिल को वो नौ इंसानी के अवाम से रूशनास कराने की कोशिश में लगे रहते हैं। कई मरतबा ऐसा होता है कि जिन हकायक को वो एक मरतबा हकायक कहकर पेश कर चुके हैं, चंद साल बाद या कुछ ज्यादा मुद्दत के बाद वो इन हकायक को खुद ही रद्द कर देते हैं और रद्द करके उनकी जगह नए तौर अतवार नए फार्मूले ले आते हैं और उन नए फार्मूलों को फिर से उन ही हकायक का मर्तबा देते हैं जिन हकायक का मर्तबा पहले वो एक हद तक बरसा बरस किसी एक रद्दशुदा चीज को दे चुके थे। जाहिर है कि गैब की दुनिया उनके लिए वलियत रखती है, हालांकि वो महज मादा परस्त है और खुद को मादियत की दुनिया का परिस्तार कहते हैं। वो एक लम्हे के लिए तस्लीम करने को तैयार नहीं है कि अल्लाह ताला की जात या गैब की दुनिया कोई चीज है या कोई अवलियत रखती है, या उसके कोई माने हैं या काबिल तस्लीम है, या उसको नजरअंदाज करना मुनासिब नहीं है। देखिए कितने जुमले बोल दिए कि ये गलत कर रहे हैं। इस किस्म के तसव्वुरात जिनको मादियत कहना चाहिए उनके इर्द गिर्द हमेशा जमा रहते हैं। वो जब भी किसी गैब का तस्करा किया जाता है तो वो हमेशा एक ही मुतालबा करते हैं कि जब तक कोई डेमोन्स्ट्रेशन ना किया जाए इस वक्त तक हम किसी गैब से मुतारिफ नहीं हो सकते और ना ही किसी गैब से मुतालिक यकीन करने को और ये समझने को कि गैब कोई खबर हो सकता है हम तैयार हैं। यानी अजीब, यानी देखें हजूर कलंदर बाब औलिया ने किस सलीके से साइंसदानों की गलत अप्रोच को कलंदर शऊर के हामिल अफराद के सामने या जो इसकी जस्तजू रखते हैं कलंदर शऊर को अपनाने की उनके सामने ये लॉजिक रख के बताया कि गैब ही अहम है। साइंसदान खुद भी इसी पे अमल कर रहे हैं लेकिन हमें और आपको इस तरफ नहीं जाने देते। हम तैयार हैं, वो कहते हैं ना, किसी गैब से मुतल्लक यकीन करने और ये समझने के गैब की खबर हो सकता है हम तैयार हैं, या ये कि हम साइंस की दुनिया में नजरिया गैब को या गैब के तस्करे को कोई जगह देने के लिए आमादा है, यानी वो इस तरफ राजी ही नहीं है। बहर कैफ वो जिस तरह भी कहते हैं ये तो सिर्फ उनकी तर्ज फिक्र है और तर्ज गुफ्तगू है, यानी इसकी कोई अहमियत नहीं है। ये उनकी तर्ज फिक्र है और उन्हीं की तर्ज गुफ्तगू है, लेकिन अमली दुनिया में और तफक्कुर की अमली मंजिल में वो उसी मुकाम पर हैं जिस मुकाम पर एक आदमी जो गैब पर यकीन करने वाला है वो अल्लाह की जात को पेश करता है और वो उन तमाम एजेंसियों को तस्लीम करता है जिनका तज़किरा अल्लाह ताला ने कुरान पाक में किया है, और वो एजेंसियां जो शर्ते ईमान है और किसी ऐसे शख्स पर जो अल्लाह को मानता है अपना तसल्लत रखती हैं। अब वो एजेंसियां क्या हैं? वो फरिश्ते हैं, वो जिन्नात हैं, वो मलाए आला हैं, वो अल्लाह की तजल्लियात हैं, वो अल्लाह का नूर है, वो अल्लाह की सिफात हैं, फिर सिफात की तजल्लियात हैं और अल्लाह की जात है। ये सब चीजें इनको यहाँ पे एजेंसियां कहा है। जो अल्लाह को मानता है उस पर अपना तसल्लत रखती हैं और वो उन तमाम चीजों और उन तमाम हस्तियों को ऐसी जिंदा हकीकत और ऐसी ठोस मानवीयत तस्लीम करता है, यानी कि हकीकत भी मानता है और एक ठोस मानवीयत भी मानता है। जैसे कि कोई मादा परस्त किसी पत्थर की या किसी मादनी या किसी ऐसे मुजाहिर के मुतालिक चीज को तस्लीम करते हैं जो उनके सामने बतौर मुशाहिदे के हमा वक्त मौजूद रहती है और जिसको ये छूते चखते देखते और समझते हैं, जिसके मुतालिक वो ये कहते हैं कि इसमें तगैयर है, इसमें तवाजन है, इसमें एक इम्तजाज है, इसमें तासुर है, इसमें कुवत है, और जिस किस्म की चीज वो मादियत की दुनिया में देखते हैं वो उन तमाम चीजों का उसी तरह तज़करा करते हैं और उन पर एक खास तर्ज से ईमान भी रखते हैं। دوسرے الفاظ میں یہ کہنا چاہتا ہوں کہ خدا کا پرستار جس طرح غیب پر ایمان رکھتا ہے بالکل اسی طرح مادے کا پرستار مادیت کی دنیا پر یقین رکھتا ہے. نہ خدا پرست کو غیب کی دنیا پر ایمان رکھے بغیر چارہ ہے اور نہ مادیت پرست کو مادیت مادے پر ایمان لائے بغیر مفر ہے. دونوں یعنی چاہے مادہ پرست ہو چاہے وہ خدا پرست ہو دونوں کی مجبوری ہے. دونوں ایک نہ ایک طرز رکھتے ہیں اور ان میں یہ چیز مشترک ہے کہ اس طرز پر ان کا ایمان اور ایکان ہوتا ہے, یقین ہوتا ہے, ایکان ہوتا ہے. اسی ایمان اور ایکان کو یہ زندگی کہتے ہیں. اصل میں کہنے کی بات یہ ہے کہ کوئی زندگی بغیر ایمان اور ایکان کے ناممکن ہے. خواہ کسی خدا پرست کی زندگی ہو یا مادہ پرست کی. یہ غور کریں کہ دونوں ایمان تو رکھنا ہے. آپ غیب پہ ایمان رکھیں یا مادے پہ ایمان رکھیں یہ آپ کی مجبوری ہے. تو بہتر چیز پہ ایمان رکھیں گے تو زندگی بہتر ہو جائے گی. مادی چیز کو دلائل سے بتا دیا کہ یہ غیر حقیقی ہے, یہ فانی ہے, اس کو ثبات نہیں ہے, اس لیے مادیت پہ بیس کرتے ہوئے ایمان اور ایکان کا کوئی مطلب نہیں ہے. مجبوری ہے. اگر آپ مادیت پہ یقین رکھتے ہیں تو ظاہر ہے کہ وہ آپ کی حد بندی ہے, آپ کا طرز فکر ہے, آپ کا طرز گفتگو ہے. اگر آپ غیب پہ یقین رکھتے ہیں تو آپ مادے کو بھی مانیں گے. یعنی یہ غیب پہ یقین رکھنے والا بندہ دونوں طرف دونوں بینیفٹس لیتا ہے, ہم خرما اور ہم ثواب. یہاں رک جاتے ہیں جی. ٹھیک ہو گیا؟ کوئی سوال؟
امتزاج.
امتزاج مکسنگ کو کہتے ہیں, یعنی کہ کسی چیز کو کسی دوسری چیز سے میچنگ کیا جاتا ہے تو اس کو اس میں امتزاج پایا جاتا ہے. امتزاج کا مطلب ہے مثلا دو بندے آپس میں کہتے ہیں ان دونوں کا مزاج آپس میں ملتا ہے تو ان کی ذہنی ہم آہنگی کا ایک عجیب امتزاج دیکھنے میں آتا ہے. یہ لفظ مزاج سے ہے. ٹھیک ہو گیا؟ ویلکم جی.
سر یہ اگر کسی بندے کے اندر باطنی نگاہ متحرک نہیں ہوتی تو وہ ایمان کے دائرے میں داخل نہیں ہوتا.
صاف کہا ہے, صاف کہہ دیا ہے. اب آپ اپنے آپ کو تولیے, باقیوں کو نہ تولیں, صرف خود کو تولیں کہ کیا ہم اس میزان پہ پورے اترتے ہیں. یعنی ہمیں اول و آخر ایک ہی کاوش کرنی ہے. دیکھیں نا, کلندر شعور کا مطالعہ ہو رہا ہے. کلندر شعور کا ہم اپنانا چاہتے ہیں, اس کو اس میں ڈھلنا چاہتے ہیں, اپنی طرز فکر کو کلندر شعور سے آراستہ کرنا چاہتے ہیں. انہوں نے صاف بتا دیا کہ بھئی کلندر شعور کی باتیں تو بعد کی باتیں ہیں, پہلے ایمان تو آئے. ایمان کہتے ہیں کہ باطنی نگاہ کے کام کو. باطن کی نگاہ کا میں نے آپ سے پیچھے چیپٹر میں عرض کیا تھا کہ وہ حضور مرشد کریم نے صاف لفظوں میں ارشاد فرمایا کہ آپ جب اپنے اندر دیکھتے ہیں, یعنی آپ اس دنیا کی فضا سے باہر نکل کر اوپر اٹھ جاتے ہیں. کبھی آپ یہ تصور کریں کہ میں زمین پہ نہیں ہوں, میں فضا میں, اس زمین کی فضا سے اوپر ہزاروں لاکھوں میل اوپر بیٹھ کے دیکھیں ذرا اس دنیا کو, تو پھر دیکھیں آپ کو کیسے کیسے مشاہدات ہوتے ہیں. انہوں نے تو صاف بتا دیا کہ یہ ہے اندر کی آنکھ, کہ جب آپ انا کے خول سے آزاد ہو جائیں, انا سے نہیں, انا کے خول سے, ٹھیک ہے نا. اسی چیز کو ہماری جو کم ہمت عقل ہے, ہماری کم یا پست قسم کی فہم ہے وہ اس کو دشوار بتاتی ہے. وہ سلیس اردو میں بتا رہے ہیں کہ بھئی یہ بہت آسان ہے, اپنے اپنی انا کے خول سے آزاد ہو جاؤ. لیکن ہمیں نہ انا سمجھ آ رہی ہے, نہ خول سمجھ آ رہا ہے, نہ ایمان سمجھ آ رہا ہے, نہ ایکان سمجھ آ رہا ہے, نہ یقین سمجھ آ رہا ہے. وجہ کہ ہم نے اس میں کئی کئی مطلب بھرے ہوئے ہیں اپنی مرضی کے, اصل مفہوم خبط ہوا ہوا ہے. جب آپ غور کریں گے تو انشاءاللہ یہ سارا مسئلہ حل ہو جائے گا. بنیادی بات انہوں نے واشگاف کہہ دی. اگر آپ غیب میں داخل نہیں ہو سکتے, غیب کا مشاہدہ نہیں ہے آپ کو, تو آپ ایمان کے دائرے میں نہیں. حضور مرشد کریم نے ایک جملہ ارشاد فرمایا تھا, سنیے ذرا. انہوں نے کہا شریعت میں ملکیت ہے, کلندریت میں کوئی ملکیت نہیں ہے. غور کریں, اب یہ قرآن کی آیت ہے, قرآن کی آیت ہے. کیا کہ وہ مادرا کا ما یوم دین, سما مادرا کا ما یوم دین, یوما لا تم لے کو نفس ان لے نفس ان شین یوم والامر یوم زن للہ ہے. مطلب کیا ہوا, یوم لا تم لے کو کوئی ملکیت نہیں ہے اس بناوٹ میں کسی نفس کو, کسی نفس کی کسی شے پہ, اور سارے کام اللہ کے لیے ہیں. یہ ہے قرآن. اب شریعت کس دیدہ دلیری سے اس کو نظر انداز کر کے تو ملکیت کا فلسفہ دے رہی ہے. غور کریں, اب یہ جملہ ہے فقیر کے منہ کا. فقیر نے کہہ دیا بڑے سلیقے سے کہ بھائی شریعت میں ملکیت ہے, کلندریت میں ملکیت نہیں ہے. جب آپ مالک ہی نہیں ہیں تو آپ کسی چیز کا برا کیوں منا رہے ہیں؟ اس طرح سے آپ کی توجہ اللہ کی طرف مبذول ہوگی اگر آپ اس آیت پہ غور کریں گے. تو یہ ہے کلندر شعور کہ قرآن کو پورا سمجھو نا. آدھا لے کے اس کی آدھے چار جملے لے کر آپ نے اپنا ایک نظام فکر بنا لیا, اس کا باجا بجا رہے ہیں, باقی چیزیں اگنور کریں. ٹھیک ہے جی, چلیں پھر رہتی ہے بات. اللہ حافظ.